अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकी साथ प्रसारण भइरहेको बिर्तामोड खबरमा स्वागत छ। म पुष्प बराल। हामी बिर्तामोड खबर बिर्तामोड नगरपालिकासँगको सहकार्यमा प्रसारण गर्ने गर्दछौँ। यस खबरमा हामी बिर्तामोड क्षेत्रमा भइरहेका सम्पूर्ण गतिविधिहरूलाई समेट्ने कोसिस गर्दैछौँ। आज हामीले एक फरक प्रसङ्गमा फरक व्यक्तित्वसँगको कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। विशेषतः देशकै ठुलो सहकारीमध्ये सहारा नेपाललाई पनि चिन्छ र सहारा नेपालले विभिन्न प्रोजेक्टहरू सञ्चालन गर्दै आएको छ। सहारा नेपाल साकोस छुट्टै प्रोजेक्ट हो भने सहारा नेपाल अर्को प्रोजेक्ट मार्फत विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ। सहारा नेपालद्वारा अहिले चाहिँ विश्वासको परियोजना स्वास्थ्य क्षेत्रमा चाहिँ काम गरिरहेको यो परियोजना अहिले प्रभावकारी रूपमा अगाडि बढिरहेको छ। विशेष त सहारा नेपालद्वारा सञ्चालित विश्वासको परियोजना कोशी प्रदेशका 3 जिल्लामा अहिले प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। उपेक्षित तथा उष्ण प्रदेशीय रोग, त्यसमा मातृ शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यमा सुधार ल्याउने कोसिस यो परियोजनाबाट भइरहेको छ, लगायत 10 विभिन्न रोगहरूका विरुद्धमा अहिले परियोजना सञ्चालित रहेको छ। फेयर मेडम फाउन्डेसन नेपालसँगको साझेदारीमा झापा, मोरङ र सुनसरीमा परियोजना अहिले सञ्चालन भइरहेको छ। स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ पार्दै समुदायलाई परिचालन गरी नागरिकहरूको चाहिँ स्वास्थ्यमा सुधार गर्ने चाहिँ मुख्य परियोजनाको लक्ष्य रहेको छ। यो परियोजना अहिले कसरी बढिरहेको छ भन्ने विषयमा आज हामीले सहारा नेपालका परियोजना संयोजक मातृका सुवेदी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ। मातृका सर, स्वागत छ तपाईँलाई।
हस्, धन्यवाद पुष्प सर, धेरै धन्यवाद दिन चाहन्छौँ सरको समयको लागि।
हजुर, सरले पनि समय प्रदान गरिदिनु भयो। विशेष गरेर सारा नेपालले सामाजिक क्षेत्रमा विशेष गरेर 1 प्रदेश अथवा कोशी प्रदेशभरि विभिन्न परियोजना अन्तर्गत पछिल्लो चरण चाहिँ 2 विश्वासको परियोजना सञ्चालन गरिरहेको छ। यो विश्वासको परियोजना कस्तो खालको परियोजना हो र यसले निम्न वर्गका नागरिकहरूलाई कसरी अहिले सहयोग पुगिरहेको छ बताइदिनुहोस् न सर।
हस्, धन्यवाद सर जिज्ञासाको लागि। थोरै म अलिकति कुरा अगाडि बढ्न चाहेँ। हामी विश्वास परियोजना कोशी प्रदेशको 3 जिल्लामा सञ्चालित हो र सारा नेपालले चाहिँ झापा र मोरङमा मात्रै विश्वास परियोजनालाई सञ्चालन तथा व्यवस्थापन गर्छ भने सुनसरी जिल्लामा चाहिँ सेफ द अर्थ भन्ने संस्था छ, त्यो संस्थाले सुनसरी जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेछ भने ओभरअल यसैभित्र झापा मोरङ सुनसरीमा यो अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्नको लागि करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा विशेष गरेर फेयरमेड फाउन्डेसन नेपालको आर्थिक सहयोग, सहारा नेपाल, सेभ द अर्थ र करुणा फाउन्डेसन नेपालको हामी समन्वयमा 3 जिल्लामा कार्यक्रम सञ्चालित हो भने यो हामी सहारा नेपालले सञ्चालन गर्ने विश्वास परियोजना चाहिँ झापा र मोरङ जिल्लामा सञ्चालित रहेको यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। र सरले अघि राखिसक्नु भएको छ, सहारा नेपाल विगत 2051 विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको संस्था हो र विगत लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा सहारा नेपालले विभिन्न परियोजनाहरू समुदायमा सञ्चालन गरिसकेको छ। विशेष गरेर खानेपानी आयोजनाहरू निर्माण गर्ने कुरा अनि खुला दिशामुक्त क्षेत्र गठन घोषणा गर्ने कुरामा घरभित्रको धुवालाई चाहिँ धुवारहित बनाएर सुधारिएको चुल्हाहरू प्रयोग गर्ने कुरामा, त्यसै गरेर हामीले चाहिँ एचआइभी यौन रोग टिबी रोकथाम कार्यक्रमहरू पनि योभन्दा अगाडि सञ्चालन गरिसकेका छौँ झापा जिल्लामा लगायत हामी चाहिँ झापा मोरङ सुनसरीकै जिल्लाहरूमा यो कार्यक्रम सञ्चालन योभन्दा अगाडि विभिन्न परियोजनाहरू स्वास्थ्यकै क्षेत्रमा सञ्चालन गरिसकेका छौँ। त्यसै गरेर अहिले चाहिँ हामी लगभग विगत 2 फेयरमेड फाउन्डेसन नेपालको सहकार्यमा झापा र मोरङमा विश्वास परियोजना भएर सञ्चालन गरिरहेका छौँ। यसको मुख्य उद्देश्य भनेको चाहिँ पछाडि पारिएको समुदायको स्वास्थ्यको पहुँचलाई वृद्धि गर्नको लागि यो कार्यक्रमले बढी फोकस गरेको छ। अलिकति मार्जिनलाइज पछाडि परिएको गरिबीमा रहेको समुदाय जो चाहिँ स्वास्थ्य सेवाको पहुँचको लागि आउनको लागि केही बाधा अडचनहरू छन् भने त्यो बाधा अडचनहरू फुकाउनको लागि हामी चाहिँ उहाँहरूकोमा सँग चाहिँ हातेमाल गरेर काम गरिरहेको छौँ। र यो कार्यक्रम नितान्त फरक कार्यक्रम होइन, नेपाल सरकारको जुन स्वास्थ्य प्रणाली छ, स्वास्थ्यको जुन एउटा सिस्टम छ, त्यो सिस्टमलाई नै सपोर्ट गर्ने खालको कार्यक्रम हो र नेपाल सरकारको स्वास्थ्य संरचना जुन स्थानीय तहदेखि तल स्वास्थ्य आमा समूहसम्मको जुन संरचना छ त्यो संरचनालाई सहयोग गर्ने हिसाबले चाहिँ हामी यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। र यसको मुख्य फोकस्ड एरिया भनेको चाहिँ तिनवटा एरियामा हामी काम गर्छौँ। अघि हजुरले उल्लेख गरिसक्नु भएको छ यो नेग्लेक्टेड ट्रपिकल डिजिज भन्छ उष्ण प्रदेशीय उपेक्षित रोगहरू, यसको पहिलो हाम्रो फोकस एरिया हो। दोस्रो चाहिँ एमएनएच भन्छ मातृ तथा नवजात शिशु स्वास्थ्यको लागि हामी हाम्रो दोस्रो फोकस छ भने तेस्रो फोकस चाहिँ यो अपाङ्गता रोकथाम कार्यक्रम डिसेबिलिटी प्रिभेन्सन प्रोग्राम भनेर हामी तिनवटा कुरालाई हामी बढी फोकस गरेर यो कार्यक्रमहरू गर्छौँ।
जस्तै नि मातृका सर यहाँनिर मैले हजुरलाई यहाँनिर रोकेँ, जस्तै राज्यले अहिले विशेष गरेर अभियान चलाए तापनि सफलता प्राप्त गरि नसकेका कुराहरूमा तपाईँहरू लाग्नु भएको छ। जस्तै हात्तीपाइले नियन्त्रणका कुराहरूमा पनि राज्यले लामो समयदेखि यो रोगमा चाहिँ ऊ लागिरहेको छ, राज्यले लगानी गरिरहेको छ, तर पनि अहिले झापामा यो नियन्त्रण अझै पनि नियन्त्रण उन्मुख भएको छैन, राज्यले चाहेको रेटमा घट्न सकेको छैन। यस्तो अवस्थामा सहारा नेपालले कसरी सपोर्ट गरिरहेको छ यसलाई पनि जोड दिन्न।
ए हजुर धन्यवाद सर, अब एकदमै राम्रो कुरा उठाउनु भएको छ। हामीले पनि राज्यलाई नै सपोर्ट गर्ने हिसाबले हो र राज्यले गरेको कामलाई नै अझै प्रभावकारी बनाउनको लागि हामीले काम गरिरहेछौँ। विगत 13 वर्षदेखि लगभग 13 वर्षदेखि हात्तीपाइलेको नियमित औषधि झापा जिल्लामा पनि सेवन भइरहेछ। गत साल हामी 13 पटक औषधि खायौँ र पनि अब जुन एउटा मापदण्ड छ त्यो मापदण्ड पुरा नभएको हुनाले फेरि औषधि खानुपर्ने अवस्थाहरू छ। त्यो अवस्थामा हामीले चाहिँ खास अब यो हात्तीपाइलेको औषधि खानेमा चाहिँ आम सर्वसाधारणहरूमा चाहिँ अलिकति जुन भनौँ न मिथ्या कुराहरूले यसले चाहिँ असर गर्छ भन्ने खालको कुराहरूले चाहिँ आम सबैले सेवन नगर्नाले फेरि अर्कोले सेवन गर्नुपर्ने अवस्था छ। त्यसले गर्दाखेरि योमा चाहिँ आम सर्वसाधारण जनताहरूको बुझाइलाई चाहिँ प्रभावकारी पाउन हामी सबै सरकारवालाहरू हजुरहरू जस्तो मिडिया अनि नेपाल सरकारको यो स्वास्थ्यमा रहेको संरचना हामी जस्ता काम गर्ने सङ्घ संस्थाहरू सबै मिलेर चाहिँ यसको बारेमा चाहिँ व्यापक रूपमा हामीले जनचेतना वृद्धि गर्न सक्यौँ, आम सर्वसाधारणहरूको कुरा बुझाउन सक्यौँ र आम औषधि सेवन गर्ने जुन समय आउँछ त्यो आम औषधि सेवन गर्ने समयमा हामी तपाईँ हामी सबैको सहभागिता भयो सर्वसाधारण साधारण जनताहरूलाई हामीले बुझाउन सक्यौँ भने धेरै लामो समय लाग्दैन। 2 पटक खाँदाखेरि अहिले गत सालदेखि त नेपाल सरकारले 2 वर्षै त्यो औषधि खाए पनि फेरि खानु नपर्ने नियम पनि सिस्टम पनि बनाएको छ। त्यसले गर्दाखेरि यस्तो अवस्थामा व्यापक जनचेतना र जनधारणा जुन छ त्यसलाई परिवर्तन गर्न सक्यो भने यो पनि असम्भव चाहिँ छैन सर। अब गत साल पनि यो नेपाल सरकार विशेष गरेर स्थानीय पालिकाहरू स्वास्थ्य कार्यहरूसँग समन्वय गरेर काम गर्दाखेरि राम्रो रिजल्ट आएको छ सर।
जस्तै अहिले विश्वास परियोजनाले विशेष गरेर 10 वटा डिजिजको बारेमा होइन 10 वटा रोगहरूको बारेमा काम गरिरहेको छ। जस्तै कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गी, कालाज्वार, सर्प दंश भनेको यो सर्पले टोकेको रेबिज, लुतो, फितेजुका, यी तमाम भनेका चाहिँ धेरै जोखिममा रहेको झापा जिल्ला पनि पर्छ होइन। यी झापा जिल्लामा अहिले यो परियोजना सञ्चालन गरिसकेपछि यो 2 वर्ष तपाईँहरूले लगभग गरिसक्नु भएको छ, यसको इम्प्याक्ट अथवा यसको प्रभाव कस्तो देखिएको छ सर?
अब यसलाई यसरी भनौँ सर, कस्तो भने एउटा चाहिँ जस्तै हात्तीपाइलेको अभियानमा हामीले नेपाल सरकारकै संरचनासँग उहाँहरूसँग बसेर काम गर्दाखेरि गत साल एउटा राम्रो उपलब्धि भएको छ। त्यसले गर्दा यो पनि सायद हामी यो साल पनि औषधि खानुपर्ने हुन्छ होला मलाई लाग्छ। त्यो भयो भने अर्को साल पनि खानु नपर्ला किनभने कभरेज राम्रो भएको छ, त्यो एउटा राम्रो इम्प्याक्ट र जनसाधारणले यो औषधि खानुपर्ने रहेछ भन्ने बुझाइ भएको छ, एउटा राम्रो इम्प्याक्टको कुरा। अर्को भनेको चाहिँ अब यो कुष्ठरोगको बारेमा चाहिँ अब ठ्याक्कै यो चाहिँ एक खालको अहिले देखा पर्ने भन्दा पनि मान्छेले लुकेर रहेको केसहरूलाई चाहिँ हामीले आइडेन्टिफाई गर्नको लागि सपोर्ट गरिरहेछौँ। लुकेर रहेका केसहरू जो चाहिँ भन्न सक्नुहुन्न थियो, समुदायबाट चाहिँ खुलेर आउन सक्नुहुन्न थियो, उहाँहरूको घरमै गएर होम भिजिटै गएर त्यहाँ गएर चाहिँ उहाँहरूलाई बुझाएर उहाँहरूलाई चाहिँ स्वास्थ्य संस्थामा आउन सक्ने बनाएका छौँ हामीले। त्यसले गर्दाखेरि लुकेर रहेका केसहरूलाई चाहिँ यो पुस्तकको लुकेर रहेका केसहरूलाई चाहिँ अगाडि ल्याउनको लागि एउटा सहयोग पुगेको छ, यसले पनि एउटा राम्रो इम्प्याक्ट पार्छ होला। लुकेर केसहरूले चाहिँ भोलि अर्को नयाँ सङ्क्रमण हुन दिँदैन भन्ने कुरा लाग्छ। अर्को तेस्रो कुरा भनेको कि यो सर्पदंश उपचार गर्नको लागि हामीले चाहिँ विभिन्न सर्पदंश उपचार केन्द्रका स्वास्थ्य कर्मीहरूलाई तालिम दिएका छौँ यो रोग के अरे यो यसलाई अझै राम्रो व्यवस्थापन गर्न सकियोस् भनेर। अर्को चाहिँ झापा मोरङमा चाहिँ यो कुष्ठरोग अथवा कुष्ठरोग लागिसकेपछि त्यसको कम्प्लिकेसन भयो भने चाहिँ ट्रिटमेन्ट गर्न जानको लागि कि लालगढका बरनिवासीमा धनुषाको लालगढमै जानुपर्ने अथवा काठमाडौँको आनन्दवनमै जानुपर्ने अवस्था थियो भने हामीले भर्खरै यो रोग नियन्त्रण महाशाखा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महाशाखासँग समन्वय गरेर जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर दमक नगरपालिकाको इनिसिएसनमा दमकको नगर अस्पताल दमक अस्पतालभित्र यो एनटिडीको रेफरल सेन्टर स्थापना गरेका छौँ। जहाँ चाहिँ भोलि त्यस्तो कम्प्लिकेसन आयो भने त्यो कम्प्लिकेसन हेर्ने डक्टरै स्पेसिफाइज हुनुहुन्छ। उहाँले चाहिँ त्यो सेल्फ केयरको कुराहरूदेखि लिएर हरेक कुराको उपचार गर्नको लागि त्यहाँ एउटा रेफरल सेन्टर छ। त्यहाँ चाहिँ बिरामीले सहज रूपमा सेवा पाउनुहुन्छ। लालगढसम्म जानु परेन। अझै ठुलो कम्प्लिकेसन आयो भने त्यहाँसम्म पनि जानु पर्ला। तर सामान्य कम्प्लिकेसन आउने बित्तिकै अहिले दमक अस्पतालमै त्यो उपचार सम्भव छ। त्यसले गर्दाखेरि यस्ता धेरै कुराहरू हामीले चाहिँ गर्न सकेका छौँ। अर्को कुरा चाहिँ अब यो डेङ्गुको कुरा पनि छ। डेङ्गु चाहिँ अब यो रोकथाम गर्नको लागि धेरै गाह्रो रहेछ। तर यसको बारेमा अवेरनेस जगाउने कुरा, जनचेतना फैलाउने, यसका बारेमा चाहिँ हामीले मान्छेलाई बुझाउने कुराहरूमा चाहिँ सधैँ लागि परेर काम गरेर आइरहेका छौँ। तर अब एक दुई वर्ष काम गरे यसमा सबै कुरामा इम्प्याक्ट आउने कुरा चाहिँ देखिँदैन। तर केही केही परिवर्तनहरू चाहिँ देखिएको छ। अब धेरै लामो समयदेखि यस्ता रोगहरू जस्तै कुष्ठरोगका कुराहरू, हात्ती पाइरहेका कुराहरू धेरै लामो समयदेखि समाजमा जकडिरहेका छन्। अनि कुष्ठरोगसँग सम्बन्धित जति पनि मान्छेका चाहिँ अलिकति धारणा, मिथ्या धारणाहरू छन्, अनि यसलाई चाहिँ अलिकति विभिन्न सांस्कृतिक आर्थिक विषयसँग जोडिएका छन्, अनि हात्ती पाइलेका पनि मान्छेको जुन मिथ्या धारणाहरू छन्, ती धारणालाई परिवर्तन गर्दै 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 हामीले अलिकति सकारात्मक परिवर्तनको बाटामा ल्याएका छौँ। अब अझै दुई वर्ष हामी यो परियोजना नेपाल सरकारको विभिन्न स्वास्थ्य संरचनासँग मिलेर काम गर्दैछौँ। त्यो सबै गर्दाखेरि सायद पक्कै पनि हाम्रो रिजल्ट राम्रै आउँछ होला सर जस्तो लाग्छ मलाई चाहिँ।
जस्तै झापा जिल्लालाई सचेत जिल्लाको लागि रूपमा चिनिन्छ, विकसित जिल्लाको रूपमा चिनिन्छ, तर यहाँ पनि यो सरले भने जस्तो रोगै लुकाउनु पर्ने अवस्था अथवा अस्पतालसम्म जाने नजाने खालको अवस्था किन सृजना हुन्छ? यसलाई चाहिँ स्थानीय पालिकाहरूले अझै पनि किन महत्त्व दिन सकेनन्? जस्तै तपाईँहरूले उठाइरहँदाखेरि तपाईँहरूले उठाएका कुराहरूमा झापा गाउँपालिकामा मुस्लिम समुदायले सुत्केरी गराउन अस्पताल जानै हुँदैन भन्ने खालको एक किसिमको मानसिकतालाई चिर्न तपाईँहरूले त्यहाँ पनि लगानी गर्दै हुनुहुन्छ। यो यस्तो अवस्था सृजना किन भइरहेको छ झापा जस्तो जिल्लामा, के लाग्छ सरलाई?
हजुर हस्, धन्यवाद सर। त्यही एकदमै राम्रो महत्त्वपूर्ण प्रश्न उठाउनु भएको छ सरले। यसलाई कुनै रिलिजनसँग जोडेर नहेरौँ हामीले। मुस्लिम समुदायको एउटा उदाहरण भयो होला,
उदाहरण भयो होला।
तर हामीले जति पनि झापा जिल्लालाई यसो हेर्दा विकसित भएको जस्तो सर र बाहिरबाट हेर्दा देखिन्छ, तर झापा जिल्लाभित्र पनि तपाईँले चाहिँ इन्टरसेक्सनालिटी गरेर हेर्नुभयो भने त्यहाँ पनि एकदमै पछाडि पाइएको समुदाय छ। त्यहाँ पनि एकदमै विपन्न वर्गको मानिसहरू हुनुहुन्छ जसमा चाहिँ स्वास्थ्यको चेतनाको अभाव अहिले पनि छ। स्वास्थ्यको चेतनाको स्तर अझै पनि कम छ। तपाईँ हामी जस्तै मान्छे अलिकति लेख्न पढ्न बुझ्न जान्ने मान्छे पनि हामी स्वास्थ्यलाई त्यति प्रायोरिटी दिइराखेको हुँदैनौँ भने अझै त्यो समुदायमा स्वास्थ्यप्रतिको धारणा चाहिँ एकदम कम छ। गरिबीको कारणले होला, उहाँलाई खाना लाउन धौलो परिरहेको छ, स्वास्थ्य चाहिँ सेकेन्डरी प्रायोरिटीमा पर्न सक्छ। त्यसले गर्दाखेरि हामीले अहिले त्यही समुदायमा गएर हामीले हाम्रो स्टाफै त्यहाँ राखेर त्यहाँको पालिकासँग समन्वय गरेर उहाँहरूसँगको चाहिँ त्यहाँको जनप्रतिनिधिहरूसँग समन्वय गरेर अब घरैमा सुत्केरी गराउनु भनेको एउटा जोखिमपूर्ण काम हो। नेपाल सरकारले जुन आमा सुरक्षा कार्यक्रमहरू लागू गरेको छ, अनि त्यस्ता कुराहरूलाई अलिकति जोड दिँदै पालिकाहरूसँग पनि अब कस्तो छ भने पालिकाहरूसँग पनि पालिकाले पनि गराउन खोजेको चाहिँ होइन, तर सीमित स्रोत साधनको कारणले गर्दाखेरि हामीले सक्ने सहयोग जस्तै झापा गाउँपालिकाको अहिले टाँगनटुप्पा स्वास्थ्य चौकीमा चाहिँ एउटा बर्थिङ सेन्टर अथवा सुत्केरी केन्द्रलाई चाहिँ अलिकति अगाडिदेखि नै सञ्चालित थियो। त्यसलाई अलिकति व्यवस्थित गर्नको लागि त्यहाँको स्वास्थ्यकर्मीलाई तालिमहरू दिने, अनि उहाँहरूलाई चाहिँ त्यहाँ इक्विपमेन्टहरू विभिन्न किसिमका सुत्केरी गराउनको लागि चाहिने बर्थिङ सेन्टरको लागि चाहिने आवश्यक उपकरणहरू चाहिँ प्रदान गर्ने र उहाँहरूको क्षमता विकास गर्न साथ गत आर्थिक वर्षमा चाहिँ एक वर्षभरिमा 8-9 केस सुत्केरी गराउन आउनुभएको थियो भने अहिले यो आर्थिक वर्षको बितेको 4 महिनामा 35 आएर चाहिँ सुत्केरी गराउनु भएको छ। एउटा चाहिँ के भयो भन्दाखेरि त्यहाँ चाहिँ सबै इक्विपमेन्टहरू भयो, जन स्वास्थ्यकर्मीहरूमा चाहिँ क्षमता अभिवृद्धि भयो र हाम्रो टिमले समुदायमा गएर घरमै सुत्के गरौँ भनेको चाहिँ जोखिमपूर्ण हो है। हामी यत्रो दुःख गरेर चाहिँ भविष्यको सन्ततिको लागि खोजी गरिरहेको छौँ भने यो चाहिँ स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने अवेरनेसको लेभल पनि बढो, त्यसले गर्दाखेरि चाहिँ अलिकति वृद्धि भइरहेको छ। तर हजुरले भने जस्तो झापा जस्तो जिल्लामा किन चाहिँ अझै पनि मान्छे जान सकेन भन्दा अलिकति यो हेल्थ अवेरनेसको कमीको कारणले नै हो सर। त्यसले गर्दाखेरि अझै पछाडि परेको समुदायहरूलाई चाहिँ उहाँहरूलाई धेरैभन्दा धेरै स्वास्थ्य चेतना कार्यक्रमहरू गाउँ गाउँमा लानु जरुरी छ।
जस्तै अहिले विश्वास परियोजना तपाईँहरूले सञ्चालन गर्दै हुनुहुन्छ, जस्तै सारा नेपालले त धेरै प्रोजेक्टहरू सञ्चालन गरेको छ। म आज विशेष त स्वास्थ्य क्षेत्रमा गरेको कामको यो विश्वास परियोजनाको मात्रै चर्चा गर्दैछु। विश्वास परियोजनालाई चाहिँ स्थानीय पालिकाहरूले कसरी समन्वय गर्नुभएको छ, उहाँहरूसँग सहकार्य भएको छ कि छैन, तपाईँहरूको प्रोजेक्टलाई उहाँहरूको सपोर्ट कस्तो छ सर?
एकदमै धेरै धेरैभन्दा धेरै सपोर्ट छ सर। उहाँहरू विशेष गरेर हामीले चाहिँ यो प्रोजेक्ट छुट्टै हो भन्ने हिसाबले सञ्चालन गरेकै छैन सर। पालिकाको स्वास्थ्य संरचनालाई सहयोग गर्ने हिसाबले हामीले काम गरेका छौँ र पालिकाको स्वास्थ्य शाखाको जुन प्लान हुन्छ, जुन योजना हुन्छ, त्यही योजना मुताबिक हामी जान्छौँ र उहाँहरूलाई गर्ने सहयोग गर्छौँ। त्यसले गर्दाखेरि प्रत्येक पालिकाको स्वास्थ्य शाखासँग हामी समन्वय गर्छौँ, पालिकाको कार्यपालिकाको सदस्यहरूसँग समन्वय गरेर अगाडि बढ्छौँ। धेरै राम्रो सहयोग प्राप्त भएको छ र सबै पालिकाको हामीलाई चाहिँ पालिकाबाट धेरै राम्रो सहयोग प्राप्त भएर हामी समन्वयात्मक ढङ्गले अगाडि बढेका छौँ। धेरै राम्रो सहयोग प्राप्त भएर हामीले यो पालिकाको सहयोग नभए त कार्यक्रम सञ्चालन गर्न सम्भवै हुँदैन। त्यसले गर्दाखेरि सबै पालिकाको स्वास्थ्य शाखाहरूले हामीले एकदमै राम्रो सहयोग गर्नुभएको छ। त्यही कारणले पनि हाम्रो
जस्तै विश्वास परियोजना 4 वर्ष प्रोजेक्टको रूपमा आएको छ, करिब करिब 2 वर्ष तपाईँहरूले काम गरिसकेको छ, अब 2 वर्ष यो प्रोजेक्ट रहन्छ, फेरि अरू 4 वर्ष थप्ने अथवा अरू सहयोग प्राप्त हुने अवस्था छ कि छैन, यसलाई चाहिँ जुन तपाईँहरूले लिएको लक्ष्यलाई अन्त्य गर्ने अथवा लक्ष्य अनुसार पुरा गरेर मात्रै परियोजना अन्त्य हुने सम्भावना देखिन्छ देख्दैन?
यस्तो छ सर, अब कस्तो छ भने यो संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य एसडिजी भन्छौँ हामी, 2030 संयुक्त राष्ट्र सङ्घले तय गरेको छ। त्यही अनुसार नेपाल सरकारको पनि कार्यक्रमहरू तय हुन्छ। नेपाल सरकारले बनाएको पञ्चवर्षीय योजनाहरू, संयुक्त राष्ट्र सङ्घले लिएको यो दिगो विकास लक्ष्य, प्रदेश सरकारको, सङ्घीय सरकारको चाहिँ विभिन्न स्वास्थ्यका लक्ष्यहरू र स्थानीय तहको जुन योजना छ त्यो योजना मुताबिक हामीले कार्यक्रम सञ्चालन गर्ने हो। र अब हामीले यो 2 वर्ष कार्यक्रम सञ्चालन गर्दै जाँदाखेरि यहाँको स्वास्थ्य स्थिति हामीले लक्ष्य लिएर गरेका कार्यक्रमहरूको अवस्था कस्तो हुन्छ त्यो पनि हामी एसेसमेन्ट गर्छौँ, हेर्छौँ। त्यस पछाडि यहाँको स्थानीय तहले र हाम्रो यो विभिन्न यो उद्देश्यहरूले चाहिँ माग गर्यो र हामीले चाहिँ जाति संस्थाहरूसँग हाम्रो पार्टनरहरू जो हुनुहुन्छ पार्टनरहरूसँग समन्वय गरेर जानुपर्ने अवस्था आयो भने यसलाई अगाडि लान सकिने अवस्था छ।
जस्तै स्वास्थ्य क्षेत्रमा सीमा नाकाको कारणले पनि, खुला सिमानाका कारणले पनि कतिपय डिजिटहरू चाहिँ नेपालले नियन्त्रण गर्दा गर्दै भारतीय सीमाबाट भित्रिने खुला सीमाका कारण भन्ने खालको एक किसिमको बुझाइ पनि छ। यो तपाईँहरूले काम गर्ने दौरानमा तपाईँहरूको अनुभवले के भन्छ सर, यो खुला सिमानाका कारणले पनि जटिल डिजिजहरू आउने क्रम बढ्दै गएको हो?
यसो हो सर, अब त्यो योभन्दा धेरै अगाडि त्यो थियो पनि होला, विशेष गरेर यो हात्तीपाले कुष्ठ रोगहरूको विषयमा। अब कुखुरोपछि कोभिड आएपछि यसको बारेमा अलिकति बढी यो भएको हो होइन। कोभिड त अब विश्वव्यापी नै भयो, तर अहिले भारतमा पनि भारत सरकारले एकदमै राम्रो कार्यक्रमहरू सञ्चालन गरेको छ। त्यो कारणले गर्दाखेरि भारतले नेपालसँग सिमाना जोडिएका विभिन्न ठाउँमा चाहिँ यो नेग्लेक्टेड ट्रपिकल डिजिज, जुन उष्ण परिवेशीय उपेक्षित रोगहरू हामी भन्छौँ, त्यसको कार्यक्रमहरू सञ्चालन गरेको हुनाले त्यो चाहिँ अब त्यसले नै ठुलो प्रभाव पारेर नेपालमा जोखिम ल्याउँछ भन्नु चाहिँ उचित हुँदैन। यो अहिलेको नेग्लेक्टेड ट्रपिकल डिजिजको जुन हामीले काम गरेको विषयमा, अब अरू अन्य सङ्क्रामक रोगहरू त अब भन्न सकिँदैन कतिखेर के हुन्छ, तर एनटिजीलाई नै अब अहिले चाहिँ अहिलेको अवस्थामा चाहिँ भारत खुला सिमानाले गर्दाखेरि त्यस्तो प्रभाव पार्ने अवस्था देखिँदैन, तर स्वास्थ्य चेतना त्यो क्षेत्रलाई अलिकति बढी फोकस गरेर कार्यक्रम गर्नु जरुरी छ।
जस्तै अब यो विश्वासको परियोजना अगाडि बढाइरहँदाखेरि झापा जस्ता जिल्लाहरूमा तपाईँहरूले परियोजना सञ्चालन गर्नुभएको छ, हामीले शिक्षित जिल्लाको रूपमा लिन्छौँ, तर पहाडी क्षेत्र भनौँ अझ दुर्गम क्षेत्रहरूमा चाहिँ अवस्था के छ, यसतर्फ पनि यो परियोजनालाई अगाडि बढाउने चाहिँ तपाईँहरूको लक्ष्य छ कि छैन, के छ अवस्था?
अब यो खास चाहिँ अहिलेसम्मको ट्रेन्ड हेरियो भने सर, यो के अरे एनटिडीको विशेष रोगहरू जुन हामी कुष्ठरोग हात्तीपाइले पनि बढी तराई मधेसतिरै, त्यस पछाडि डेङ्गु पनि तराई मधेसतिरै, सर्पदंशको बिग बिग तराई मधेसतिरै भएको हुनाले बढी यसको सङ्क्रमण चाहिँ तराई मधेसतिरै छ। त्यसको लागि एनटिडीको क्षेत्रमा चाहिँ हामी यो अलिकति तल्लो उष्ण प्रदेशीय क्षेत्रहरू तराई मधेसतिर बढी फोकस भएर काम गरिरहेछौँ भने अब एमएनएच पनि छ हाम्रो हामीले काम गर्ने अर्को फोकस एरिया मातृ तथा जाति स्वास्थ्य त्यो त जहाँ पनि त्यसको समस्या छ पहाडको दुर्गम क्षेत्रमा चाहिँ सुत्केरी गराउनको लागि ठाउँ छैन हिँड्नुपर्ने बाध्यताहरू छन् त्यसले गर्दाखेरि त्यो क्षेत्रमा पनि कसरी जान सकिन्छ भन्ने विषयमा चाहिँ हामी हाम्रा दात्री निकायहरू पार्टनरहरूसँग छलफल गरेर अगाडि गइरहेछौँ। एनटिडीलाई चाहिँ बढी हामी तराई मधेस केन्द्रित हुन्छौँ भने अब एमएनएसको विषयमा चाहिँ पहाडी क्षेत्रमा बढी फोकस गर्नु पर्ला भन्ने हाम्रो सोच छ।
जस्तै यो परियोजना सञ्चालन गर्दाखेरि राज्यले लिएको केही रोगहरूलाई निर्मूल गर्ने जस्तै हात्तीपाइलेलाई निर्मूल गर्ने लगायत केही रोगहरू छन् त्यसलाई चाहिँ यति वर्षसम्ममा निर्मूल गर्ने अथवा नियन्त्रण गर्ने भन्ने लक्ष्य लिएको छ। यो लक्ष्य राज्यले लिएको लक्ष्य र तपाईँहरूले सपोर्ट गरिरहेको कुराहरूले यो लक्ष्य प्राप्त हुने सम्भावना देखिन्छ?
पक्कै पनि देखिन्छ सर, किनभने हामी सबै हामी जस्तो गैर सरकारी संस्थाहरू अनि त्यस पछाडि नेपाल सरकारकै पनि विभिन्न स्वास्थ्यसँग सम्बन्धित निकायहरू अहिले राम्रोसँग अहिले स्वास्थ्यको संरचनालाई राम्रोसँग अगाडि बढिराख्नु भएको छ र अलिकति हेल्थ अवेरनेसको प्रोग्राम पनि सँगसँगै गइरहेको छ। तर दुईवटा कुराहरू छ सर, जस्तै हात्तीपाइलेको कुरामा जस्तै अब एमडिएको क्याम्पेन आउँछ, मास ड्रग युजको क्याम्पेन आउँछ, त्यतिखेर चाहिँ हामी सबै सरकारवालाहरू चाहिँ एकदमै लागि परेर त्यो औषधि सेवन गर्ने बेलामा एक महिनाको क्याम्पेन हुन्छ, त्यो अभियान हुन्छ, त्यो अभियान त्यस्ता अभियानहरूमा चाहिँ हामी सबै लागि पऱ्यौँ भने झापा जिल्लालाई यो मुक्त क्षेत्र बनाउनलाई पक्कै पनि सम्भव शून्यमै हामीले चाहिँ उन्मूलन नै होला तर निवारण गर्नको लागि न्यूनीकरणको लागि सम्भव छ।
सबभन्दा जटिल पक्ष के देखिएको छ? जस्तै तपाईँहरूले यी 10 डिजिजको बारेमा प्रोग्राम गरिरहँदाखेरि सबैभन्दा जटिल पक्ष के देख्नु भएको छ सर? झापा लगायत
सबैभन्दा जटिल पक्ष भनेको छ दुई तिनवटा कुरा, एउटा चाहिँ अवेरनेसको कमी, स्वास्थ्य संस्थामा जानै नसक्ने, अर्को चाहिँ अब यो जस्तै हात्तीपाइलेको कुरा गर्दाखेरि चाहिँ औषधि खान नमान्ने, मिथ्या धारणा होइन, अब गलत बुझाइ एउटा चाहिँ, अर्को कुरा चाहिँ अवेरनेसको कमी, दुईवटा कुरा मात्रै हो त अहिले हामीले हेर्दाखेरि। अब दोस्रो तेस्रो कुरा भनेको चाहिँ अब स्वास्थ्य स्थानीय तहहरूसँग पनि सीमित स्रोत साधनहरू छ, सबै स्वास्थ्यको संरचनालाई अहिले अब नगर अस्पतालमा वृद्धि गर्ने कुराहरू आइरहेछन्, सबै स्वास्थ्यको पहुँच सबै खालको स्वास्थ्यको सेवा लिन चाहिँ स्थानीय तहमै सक्ने अवस्था छैन नि, पछाडि परेको तल्लो बेलका नागरिकहरूलाई चाहिँ अब अलिकति कम्प्लिकेटेड समस्या आउने बित्तिकै ठुलो ठाउँमा जानुपर्ने अवस्था छन्, र त्यो स्वास्थ्यको पहुँचलाई स्वास्थ्यको अवस्थालाई सुधार गर्नु आवश्यक देखिन्छ।
अब यो तपाईँहरूको विश्वासको परियोजनाले यही अहिले तपाईँहरूले जसरी काम गरिरहनु भएको छ त्यसैलाई कन्टिन्यू दिन्छ कि नयाँ केही सोच्नु भएको छ सर? फरक
यही हो सर, विश्वासको फोकस चाहिँ यसको थिमै यसको गोलै एनटिटी एमएनएच अनि डिसेबिलिटी प्रिभेन्सन भएको हुनाले हामी विश्वास मार्फत चाहिँ यही कार्यक्रमै गर्छौँ। तर सारा नेपालसँग त विभिन्न परियोजनाहरू छन्,
सारा नेपालका अलगै परियोजनाहरू
हामीसँग चाहिँ विपन्नहरूको लागि विपन्न नागरिकहरूको लागि चाहिँ आवास निर्माणका परियोजनाहरू छन् अनि हामीसँग अरू खानेपानी र सरसफाइका परियोजना विभिन्न अरू जिल्लामा पनि सञ्चालन गरेका छौँ भनेपछि स्वास्थ्य र जनस्वास्थ्यको क्षेत्रमा त विभिन्न इस्युहरू छन्, त्यो इस्युलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा त सारा नेपालले सहकार्य गरेर अगाडि नै बढ्छ। तर विश्वास परियोजना चाहिँ यही तिनवटा क्षेत्रलाई बढी फोकस गरेर हामी अगाडि जान्छौँ।
अन्त्यमा यो परियोजनाको बारेमा तमाम आदरणीय श्रोताहरूलाई तपाईँको व्यक्तिगत भनाइ चाहिँ के छ, के भन्न चाहनुहुन्छ?
म आम तमाम आदरणीय श्रोताहरूलाई के भन्न चाहन्छु भने जनस्वास्थ्य हामी हाम्रो हामी सानोको हाम्रो स्वास्थ्यलाई त्यति हामी ध्यान दिइरहेको हुँदैनौँ। एउटा मोटरसाइकलको चाहिँ हामी प्रत्येक वर्ष बिमा गरिरहन्छौँ, 2,00,000 मोटरसाइकलको थर्ड पार्टी इन्सुरेन्स 17-18 चाहिँ अनिवार्य गर्नुपर्छ अहिले सर।
हजुर हजुर,
अनिवार्य गर्नुपर्छ, त्यसलाई चाहिँ हामी एकदम चिन्तित हुन्छौँ 2 म्याद कटो भने। तर हाम्रो स्वास्थ्यको लाई ख्याल गर्न चाहिँ हामी अलिकति हिचकिचाइरहेका हुन्छौँ, त्यसले गर्दाखेरि स्वास्थ्य भयो भने हामी निरोगी हुन्छौँ, निरोगी भयो भने हामी जति पनि कमाउन सक्छौँ। त्यसले गर्दा आफ्नो स्वास्थ्यको ख्याल गरौँ, आफ्नो स्वास्थ्यको ख्याल गर्नको लागि नेपाल सरकारले ल्याएका विभिन्न अभियानहरू छन्, नेपाल सरकारले चलाएका विभिन्न कार्यक्रमहरू छन्, त्यो अभियानमा सहभागी हौँ, औषधि सेवन गर्ने समयमा औषधिहरू सेवन गरौँ, आफूलाई कुनै स्वास्थ्य समस्या भयो भने लुकाएर नराखौँ र त्यो तुरन्तै आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमा गएर यसको जाँच गराउँ। यदि आफ्नो समुदायमा कोही त्यस्तो व्यक्तिहरू हुनुहुन्छ जो चाहिँ स्वास्थ्यको सूचना भन्दा पहुँचमा उहाँ सक्नुहुन्न, उहाँले बुझ्नुहुन्न भने त्यस्ता मान्छेलाई हामीले हाम्रै वरपरको मान्छेले बुझाएर स्वास्थ्य संस्थासम्म लाने पहल गऱ्यौँ भने सबै स्वास्थ्य संस्था स्वास्थ्यको उपचार सम्भव छ। अहिले भएको हात्ती पहिले कुष्ठरोगहरूको उपचार स्थानीय स्तरमै सम्भव छ, यी सबै निःशुल्क हुन्छन्। त्यसले गर्दाखेरि आम जनसमुदायले म के भन्न चाहन्छु भने हाम्रो समुदायमा लुकेर रहेका त्यस्ता छन् भने त्यस्ता व्यक्तिहरूलाई उजागर गरौँ र जो यसको पहुँचमा जान सक्नु उहाँलाई पहुँच वृद्धि गरौँ र आफ्नो स्वास्थ्यको लागि ख्याल गरौँ। स्वास्थ्य नै ठुलो धन हो भन्न चाहन्छु म।
हस्, समय प्रदान गर्नुभयो व्यस्तताको बावजुद पनि सर, समय प्रदान गरिदिनु भएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
हस्, धन्यवाद, नमस्कार सर, एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरले पनि समय दिनुभएकोमा सर।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सहारा नेपालद्वारा सञ्चालित विश्वासको परियोजनाका बारेमा आज हामीले कुरा गऱ्यौँ। उहाँ हुनुहुन्थ्यो सहारा नेपाल परियोजनाका संयोजक मातृका सुवेदी, बिर्तामोड खबरमा रेडियो भिजनसँग कुराकानी गर्दै। हस् त, आज हामीले स्वास्थ्यको क्षेत्रमा सहारा नेपालको विश्वासको परियोजना अहिले सञ्चालित छ, यो विशेष गरेर एक कोशी प्रदेशका तिनवटा जिल्लामा झापा, मोरङ र सुनसरीमा सञ्चालन भइरहेका 10 चाहिँ सरुवा रोगहरूको बारेमा चाहिँ उहाँहरूले काम गरिरहनु भएको छ। यिनै विषयमा आज हामीले छलफल गऱ्यौँ, कसरी यो विश्वासको परियोजना अगाडि बढिरहेको छ र धेरै कुराहरू र महत्त्वपूर्ण विषयमा उहाँले आफ्नो धारणा पनि राख्नुभएको छ। आजको बिर्तामोड खबर यति नै। हामी आगामी हप्ता यस्तै फरक विषयवस्तुका साथ फरक व्यक्तित्वहरूसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।